अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बर्दियामा एमाले नेता वामदेव गौतमका वर्षौंदेखिका मतदाता असन्तुष्ट, काङ्ग्रेसबाट सिंचाई मन्त्री सञ्जय गौतमको टक्कर, बबै कटान नियन्त्रण मुख्य मुद्दा।
निर्वाचनलाई लक्षित गरी बाँकेमा सीमा नाका 4 दिन बन्दको तयारी, प्रदेश नम्बर 7 सुरक्षाका लागि पहिलो पटक कुकुर परिचालन।
कञ्चनपुरमा बौद्धिक उम्मेद्वार बीच कडा प्रतिस्पर्धा, सुर्खेतमा बहालवाला राज्य मन्त्री र माओवादी पूर्व कमाण्डर बीच टक्कर।
र निर्वाचनको दोहोरो थ्रेटमा बर्दियाका वन्यजन्तु, मुगुमा भाइरल ज्वरोको प्रकोप, 18 ज्यान गयो।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा चुनावी सन्दर्भ छ र सुरुमा बर्दियाको खबर छ, जहाँ एमाले नेता वामदेव गौतमलाई 2048 सालको निर्वाचनदेखि बर्दियाका जनताले मतदान गर्दै आएका छन्, विजयी बनाउँदै आएका छन्, तर उनीहरू चाहिँ अहिले उहाँबाट असन्तुष्ट भएका छन् र त्यहाँ कङ्ग्रेसबाट सिँचाइ मन्त्री रहनुभएका सञ्जय गौतमले अहिले टक्कर दिइरहनु भएको छ। चुनावी मुद्दा चाहिँ बबै कटान नियन्त्रण छ। मानपुर गाउँका 71 छेदा प्रसाद थारूले हरेक चुनावमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई भोट दिँदै आउनु भएको छ। आफ्ना सांसद, गृहमन्त्री र उप प्रधानमन्त्री हुँदा उहाँ खुसी पनि हुनुभयो। 2052 सालमा बबई सिँचाइ आयोजनाले गति लिएपछि छेदालाई बर्दियाको मुहार छिट्टै फेरिने आशा जाग्यो। तर बितेको 2 बबई बाहेक अर्को आशलाग्दो आयोजना आएन। गाउँका बाटा उस्तै छन्। युवाले काम नपाएर विदेशिनु परेको छ, उहाँले गुनासो सुनाउनुभयो। अन्नको भण्डार भन्छन्, किसानले चाहिएको बेला मल र बिउ समेत पाउँदैनन्। 2070 संविधानसभा निर्वाचनमा वामदेव बर्दिया र प्युठानका 2 क्षेत्रबाट चुनाव जित्नुभयो। बर्दिया 1 छाडेर उहाँले प्युठान 1 रोजेकोमा पनि छेदाको चित्त दुखाइ छ। अधिकांश मतदाता पूर्व सांसदप्रति सन्तुष्ट छैनन्। 2 संविधान सभामा प्रत्यक्ष र समानुपातिकबाट आधा दर्जन सांसद पनि भए, तर उनीहरूले चुनाव जितेपछि फर्केर नआउने चरित्र देखाएको लल्लु चौधरीको भनाइ छ। वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार वामदेव गौतमसँग यसपटक कङ्ग्रेसका जिल्ला सभापति एवं सिँचाइ मन्त्री सञ्जय गौतमले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। बर्दियाको राजनीतिक वृत्तमा चर्चित 2 गौतम पहिलो आम्ने सामने हुनुभएको हो। मन्त्री गौतम 2070 संविधान सभा निर्वाचनमा तत्कालीन बर्दिया 2 विजयी हुनुभएको थियो। जिल्लाको निर्वाचन क्षेत्र नम्बर 2 चाहिँ यसपालि प्रतिनिधि सभातर्फ 2 मन्त्रीबीच प्रतिस्पर्धा छ। लोकतान्त्रिक गठबन्धनबाट भूमि सुधार मन्त्री गोपाल दहित र वाम गठबन्धनबाट बिना विभागीय मन्त्री सन्त कुमार थारू एक अर्कालाई पछि पार्ने होडमा हुनुहुन्छ। दहित कङ्ग्रेस तथा थारू माओवादी केन्द्रका उम्मेद्वार बन्नुभएको छ। बर्दियामा बबई कटान मुख्य मुद्दा बनेको छ। वामदेव गौतम र सञ्जय गौतमका बीचमा आजको कान्तिपुर दैनिकमा जनक नेपाल र कमल पन्थीले खबर लेख्नु भएको छ।
आगामी मङ्सिर 21 हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि बाँकी जिल्लामा गरिएको सुरक्षा व्यवस्था बुझ्न निर्वाचन आयोग सक्रिय भएको छ। त्यसका लागि आयोगले देशका विभिन्न भागमा आयुक्तलाई खटाएको हो। निर्वाचन अवस्था बुझ्न निर्वाचन आयोगका सदस्य ईश्वरी प्रसाद पौडेलले बाँकेको सुरक्षा व्यवस्थाबारे नजिकबाट जानकारी लिनुभएको छ। निर्वाचन तयारीको प्रगति विवरण बुझिसकेपछि आयुक्त पौडेलले जिल्लाको समग्र सुरक्षा अवस्थाको जायजा लिनुभएको हो। मतदान व्यवस्थापनदेखि मतदाताको सुरक्षा व्यवस्थापनसम्म सबै विषयमा हामीले ब्रिफिङ गरेका छौँ। जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भन्नुभयो, योजना, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनको प्रभावकारिताले उहाँ आयुक्त स्पष्ट हुनुभएको पाइयो। आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी क्षेत्रीय सुरक्षा समितिको बैठक हिजो नेपालगञ्जमा आयोजना भएको छ। क्षेत्रीय प्रशासक सुरेशमान प्रधानको अध्यक्षतामा बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकमा नेपाली सेनाका सहायक रथी अनन्त कार्की, प्रदेश नम्बर 5 प्रहरी प्रमुख एआइजी मधुपुरा सैनी, सशस्त्र प्रहरीका डिआइजी बसन्त बानिया, राष्ट्रिय अनुसन्धानका डिआइजी टेकेन्द्र कार्की लगायतको सहभागिता रहेको थियो। निर्वाचन सुरक्षालाई लिएर नेपाल भारत सीमाको बाँके खण्ड 4 बन्दको प्रस्ताव गरिएको छ। भारतीय समकक्षीसँगको संयुक्त बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नेतृत्वको टोलीले मङ्सिर 18 22 गतेसम्म सीमा शुल्कको प्रस्ताव गरेको हो। दैनिक नेपालगञ्जमा खबर छ।
कञ्चनपुरको क्षेत्र नम्बर 3 चुनावी होटबाजी चर्चाको विषय बनेको छ। वाम र लोकतान्त्रिक दुवै गठबन्धनबाट दुई बौद्धिक नेता मैदानमा उत्रिएकाले कडा प्रतिस्पर्धाको अनुमान छ। कञ्चनपुरमा सबैभन्दा कडा र रोचक भिडन्त क्षेत्र नम्बर 3 छ। राजनीतिशास्त्रका प्राध्यापक डाक्टर टेकराज पन्तले भन्नुभयो, युवा र बौद्धिक नेता भएकाले मतदाताले दुवैजनालाई उत्तिकै रुचाएका छन्। लोकतान्त्रिक गठबन्धनबाट कङ्ग्रेसका रमेश लेखक र वाम गठबन्धनबाट एमालेका डाक्टर दीपक प्रकाश भट्टबीच कडा टक्कर छ। चित्राङ्ग थापा र भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ। यस्तै सुर्खेतको क्षेत्र नम्बर 2 प्रदेशसभा खको चुनावी प्रतिस्पर्धाप्रति सर्वाधिक चासो देखिएको छ। बहालवाला राज्यमन्त्री र माओवादी नेताबीच प्रतिस्पर्धा हुँदैछ। सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य बिन्दमान विष्टले चुनौती दिँदै हुनुहुन्छ। मतदातासँग घर दैलो भेटघाट गर्ने क्रममा साबिकको तातापानी गाविस पुगेका राज्यमन्त्री विष्ट ले वाम गठबन्धनले आफूलाई केही असर नपार्ने दावी गर्नुभयो। सुर्खेतमा राज्य मन्त्रीलाई माओवादी पूर्व कमान्डरको टक्कर छ। कान्तिपुरमै खबर छ।
प्रदेश नम्बर 7 दोस्रो चरण अन्तर्गत आगामी मङ्सिर 21 हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन सुरक्षाका लागि कडा सुरक्षा बन्दोबस्त गरिएको छ। प्रदेश नम्बर 7 निर्वाचन सुरक्षाका लागि पहिलो पटक तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। निर्वाचन सुरक्षाका लागि हामीले शुक्रबारदेखि तालिम प्राप्त कुकुर परिचालन गरेका छौँ। प्रदेश 7 प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक माधव नेपालले भन्नुभयो, यस क्षेत्रमा निर्वाचनका लागि कुकुर प्रयोग गरेको पहिलो पटक हो। दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यस्तै बर्दियामा चाहिँ निर्वाचनको दोहोरो थ्रेटमा परेका छन् वन्यजन्तु। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा यादव आचार्यले लेख्नु भएको छ। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लास्थित सुरक्षा समितिलाई नयाँ नयाँ सुरक्षा चुनौती थपिँदै गएको छ। भारतसँगको खुला सीमा निर्वाचन विरोधी समूहको गतिविधि त छँदैछ। पछिल्लो समय वन्यजन्तुको प्रकोप क्षेत्र पनि बर्दियाका मतदान स्थलहरूमा अति संवेदनशील सुरक्षा थ्रेटको रूपमा पहिचान भएको छ, जुन स्थानीय प्रशासन र बर्दिया राष्ट्रिय निकुञ्जलाई टाउको दुखाइको विषय बनेको छ। निर्वाचनका कारण दोहोरो थ्रेटमा वन्यजन्तु पनि छन्। निर्वाचनका बेला मतदातालाई वन्यजन्तुबाट हुने खतरा तथा वन्यजन्तुलाई चोरी सिकारीको खतरा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो। पश्चिम डायरीमा काङ्ग्रेसका प्रदेशसभा उम्मेद्वार सुरेन्द्र हमालसँगको कुराकानी लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
इन्टिग्रेटी आइडल नेपाल सर्वोत्कृष्ट राष्ट्र सेवक छनौटका लागि भोटिङ खुला भएको छ।
वर्ष 2017 का 5 उत्कृष्ट कर्मचारी
कृष्ण धिताल कृषि प्रसार अधिकृत जिल्ला कृषि विकास कार्यालय काभ्रे भोटिङ कोड 01
सबनम पाठक सहायक वन अधिकृत वन विभाग बबरमहल काठमाडौँ भोटिङ कोड 02
सबराज बम शिक्षक पञ्चदेव मावि मानम कालीकोट भोटिङ कोड 03
शेष नारायण पौडेल सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय मोरङ भोटिङ कोड 04
सृजना तिवारी उपसचिव सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ भोटिङ कोड 05
भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा जानुहोस्। IIN टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी 34001 पठाउनुहोस्।
भोटिङ इन्टरनेटबाट पनि गर्न सकिन्छ, त्यसका लागि www.integrityidol.org मा जानुहोस्। भोटिङ मङ्सिर 24 आइतबार राति 12 24 घण्टा खुल्ला रहनेछ।
जनसेवकलाई जनताको सम्मान इन्टिग्रेटी आइडल नेपाल 2017।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वारहरूको धपेडी झन बढेको छ। प्रचार, भेला, सभा, मतदातासँग सवाल जवाफसँगै मिडियाको प्रश्नको उत्तर दिने काममा उम्मेद्वारहरू अस्तव्यस्त भएका छन्। बाँकेमा प्रदेशतर्फ क्षेत्र नम्बर 2 काङ्ग्रेसका उम्मेद्वार सुरेन्द्र हमाल चुनावी प्रश्नको जवाफका लागि अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हमालजी, यहाँलाई मतदाताले किन भोट हाल्ने अहिले?
किनभने हजुरको म मुलुकको सबैभन्दा ठुलो पार्टी पनि हो, र त्यसमाथि हजुरको नेपाली कङ्ग्रेसले यो मुलुकमा धेरै विकासहरू गरेका छन्। त्यस र बाँके जिल्लाको हकमा भन्नुपर्दाखेरि बाँके जिल्लामा पनि आदरणीय सुशील कोइरालाजी जति बेला उहाँको नेतृत्वमा सरकार बनेको थियो त्यति बेला बाँके जिल्लामा ठुलो निर्माण विकास कामहरू भएका छन्, जस्तो भेरी प्राविधिकका कुराहरू नेपाली कङ्ग्रेसकै पालामा भएको हो, शिक्षा सिकाइ योजना नेपाली कङ्ग्रेसकै पालामा भएको हो, यहाँ विभिन्न ग्रामीण क्षेत्रमा डिप बोरिङहरू पनि नेपाली कङ्ग्रेसकै पालामा भएको हो, र अहिले आएर यो ढल निकासका कुराहरू जुन छन् त्यो ढल निकासका कुराहरू पनि नेपाली कङ्ग्रेसकै पालामा भयो। अहिले 64 किलोमिटर पिच पनि हजुरको अहिले नेपाली कङ्ग्रेसको पालामा सूचित भएको योजना अब हुँदैछ। र अर्को कुरो हजुरको, म पूर्व खेलाडी पनि हो, अन्तर्राष्ट्रिय खेलाडी हो, मैले मुलुकको लागि धेरै कामहरू गरेको छु, अन्तर्राष्ट्रिय स्तरमा मैले नाम राखेको छु, युवाहरूमा पपुलर छु, र मेरो पारिवारिक ब्याकग्राउन्ड पनि राजनीतिक ब्याकग्राउन्ड हो। यी सबै कारणले गर्दाखेरि मलाई लाग्छ मलाई यहाँ त मतदाताहरूले चाहिँ चिन्छन् पनि र मत पनि दिन्छन्।
जस्तो यहाँले भन्नुभयो कङ्ग्रेसको पालामा यी काम भए भनेर, ती हिजोका कुरा भए, अब तपाईँका चुनावी एजेन्डा चाहिँ के हुन्? तपाईँ निर्वाचित भएपछि तपाईँले गर्न चाहेका काम चाहिँ के छन्?
मैले अब विकासका कुराहरूलाई निरन्तरता दिने कुरा त छँदैछ, त्यसमा दुई राय छैन। अर्को कुरो अब संविधानका कुराहरू छन्, भर्खरै आएको संविधान शिविरलाई के नेतृत्वमा बनेको संविधानलाई यसलाई कार्यान्वयन गर्ने कुरा छ, त्यो कुरा छँदै छ। र विकासका कुराहरूमा अब यो मुलुक, यो हाम्रो यो म प्रदेशको उम्मेदवार हो, यो 5 नम्बर प्रदेश हो, यो 5 नम्बर प्रदेशमा यो बाँके जिल्लालाई राजनीतिक कसरी बनाउन सकिन्छ त्यसमा मेरो सबैभन्दा ठुलो पहल त्यसैमा रहन्छ। दोस्रो कुरो, यो अन्तर्राष्ट्रिय विमानस्थल, यो हाम्रो विमानस्थल, राजा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा मैले अगाडि बढाउनु पर्ने हुन्छ। तेस्रो कुरा, म आफै पनि खेलाडी भएको हुनाले खेलाडीहरूको लागि, युवाहरूको लागि खेल स्थलहरू हामी मैले कहाँ कहाँ जुडाउन सक्छु, कहाँ कहाँ खेल ग्राउन्डहरू बनाउन सक्छु, मैले त्यतापट्टि लाग्छु।
अनि अन्त्यमा तपाईँ मतदाताका लागि केही अपिल गर्नुहुन्छ?
अब सम्पूर्ण मतदाता मित्रहरूले, साथी दाजुभाइ तथा दिदीबहिनीहरूले लोकतान्त्रिक गठबन्धनमा रहेका साथीहरूलाई विजय गराउनु पर्यो। जसरी आज नेपालगञ्ज नगरपालिकामा लोकतान्त्रिक गठबन्धनकै बहुमत छ, मेयर उपमेयर पनि लोकतान्त्रिक गठबन्धनभित्रकै छन्, र यदि वडा तहदेखि लगेर केन्द्र तहसम्म यदि लोकतान्त्रिक गठबन्धनको एउटा टिम बन्यो भने त्यसले विकासमा चाहिँ सजिलो हुन्छ, र विकासमा हामीले चाहिँ ठुलो फलको हाल्न सक्छौँ जस्तो मलाई लाग्छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो बाँकेमा प्रदेशतर्फ क्षेत्र नम्बर 2 कङ्ग्रेसका उम्मेद्वार सुरेन्द्र हमाल चुनावी प्रश्नहरूको जवाफ दिँदै।
राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष विजय कुमार गुप्ताले नेपालगञ्ज एउटा स्वप्लिन सहर, ड्रिम सिटी भएको बताउनु भएको छ। बाँके क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएपछि पहिलो पटक पत्रकारहरूसँग भेटघाट गर्दै गुप्ताले भन्नुभयो, नेपालगंज मेरो सपनाको एउटा यस्तो सहर हो जहाँ मुलुकै उत्कृष्ट बन्न सक्छ। नेपालगंजका पूर्व नगर प्रमुख समेत रहनुभएका गुप्ताले आफूले अघि सारेका विभिन्न विकासका पूर्वाधार र तत्कालीन योजनाहरू सम्झँदै भन्नुभयो, ड्रिम सिटीका लागि म नगर प्रमुख हुँदा केही इट्टा राखिसकेको छु। नेपालगंजको न्यू रोड, एकलैनी विस्तार योजना लगायतका तत्कालीन कामहरू सम्झँदै गुप्ताले भन्नुभयो, नेपालगंजलाई पुरानै गौरवसहितको आधुनिकीकरण लैजान ढिला भयो। दैनिक नेपालगञ्जमा खबर छ।
मुगुमा झन्डै एक महिनादेखि फैलिएको भाइरल ज्वरो र निमोनियाले 18 जनाको ज्यान लिएको छ। चिसोसँगै रुगाखोकी, निमोनिया र भाइरल ज्वरोका बिरामी पनि बढेका छन्। भाइरल प्रकोपबाट छायानाथ, रारा नगरपालिका 5, ढुम गाउँकी 72 वर्षीय लालशोभा बुढा, सोही नगरपालिकाको वडा नम्बर 7 का एक शिशु र 70 वर्षीय धर्मकला साईको मृत्यु भएको छ। त्यस्तै वडा नम्बर 4 भामबाडा गाउँमा एक साताहता 5 जनाको मृत्यु भएको स्थानीय धीरेन्द्र भामले जानकारी दिनुभयो। मुगुका सबैजसो गाउँ बस्तीमा कार्तिक दोस्रो साताहता लिएको रुगा खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिकादेखि वृद्ध वृद्धासम्म प्रभावित भएका छन्। सुमन मल्लले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफै प्रधानमन्त्री बन्ने बताउनु भएको छ। यसअघि काङ्ग्रेस महामन्त्री शशाङ्क कोइरालाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दावी गर्नुभएको थियो। काङ्ग्रेसले जिते फेरि प्रधानमन्त्री मै हुन्छु। हिजो महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, यस ठाउँका लागि मैले गर्छु कि पूर्वका केपी ओली वा प्रचण्डले गर्लान्, त्यसकारण यहाँका जनताले काङ्ग्रेसलाई जिताउन आवश्यक छ। अहिलेको निर्वाचन लोकतान्त्रिक वा एकदलीय अवस्था बीचको जनमत संग्रह जस्तै भएको पनि उहाँले उल्लेख गर्नुभयो। चित्राङ्ग थापा र भवानी भट्टले कान्तिपुरको पहिलो पृष्ठमा खबर लेख्नु भएको छ।
जिल्ला निर्वाचन कार्यालय प्युठानले बदर मत घटाउन मतदाता शिक्षाका लागि गाउँ गाउँमा स्वयंसेवक खटाए पनि प्रभावकारी नभएको मतदाताले गुनासो गरेका छन्। स्वयंसेवकले आफूलाई पाएको पर्ने घर टोलमा मात्र गएर जानकारी गराएको उनीहरूको दुखेसो छ। यसपटकको चुनावका लागि 3 मतपत्र हुने र 4 स्थानमा मतदान गर्नुपर्ने रेडियोमा सुने पनि अझै नमुना मतपत्र देख्न नपाएको नौ बहिनी गाउँपालिका 8 फोप्लिकी लक्ष्मी घरती बताउनुहुन्छ। कान्तिपुरमा खबर छापिएको छ।
जति जति बेला चुनावको चर्चा आउँछ त्यति बेला डोटीमा बोक्टान सडकको चर्चा सुरु हुन्छ। यो सडकसँग जोडिएर उम्मेद्वारहरू सरकार भाषण सुरु गर्दै आश्वासन बाँड्न थाल्छन्। यो सडकलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएर आफ्नो कार्यकालमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता गर्दै भोट माग्दै आएका छन्। अरूण बमले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
दैलेखको नारायण नगरपालिका 6 गणेश चोकका वादी समुदायमा स्थानीय तह चुनावको जस्तो रौनक अहिले छैन। उनीहरूले दशकदेखिका चुनावमा उम्मेद्वारसँग उठाउने लालपूर्जाको माग अझै समाधान हुन सकेको छैन। स्थानीय तह चुनावमा उनीहरू आशावादी देखिए पनि माग पूरा नभएपछि पुरानै गुनासो गर्न बाध्य छन्। स्थानीय तह चुनावको प्रचार प्रसारमा समेत जुटेका वादी समुदाय अहिले भने ज्याला मजदुरीकै काममा व्यस्त देखिएका छन्। यता दाङको खबरमा दोस्रो संविधान सभा निर्वाचनमा शून्य मतदान गरेको दाङबाट देवेन्द्र बस्नेतले आजको नागरिक दैनिकमा लेखेको रोल्पाको खबरमा दोस्रो संविधान सभा निर्वाचनमा शून्य मतदान गरेको रोल्पाको थवाङले गत स्थानीय तह निर्वाचनमा भने निकै उत्साहपूर्ण मतदान गर्यो। कुल 2700 मतदाता रहेको थवाङमा त्यो बेला 50% अर्थात् 1300 भन्दा बढी मत खस्यो। थवाङका 2 क्रमशः पहिलोका 1505 कुल मतदातामध्ये 748 र दोस्रोका 1266 कुल मतदातामध्ये 500 भन्दा बढी मत खसेको थियो। तर मतदान गर्नेको सङ्ख्या त्यहाँ घट्दै गएको खबर छ। पश्चिम डायरीमा दाङका मतदाताका प्राथमिकता,
कहिले 3 दिनसम्म आउँदैन पानी, त्यो पनि ध्यान गरौँ। अब बाटोलाई अब सबैलाई थाहै छ, धुलै धुलो हुन्छ, खाल्डै खाल्डा छन्, त्यो पनि ध्यान गरौँ। त्यस्तो चाहियो प्रतिनिधि यहाँको, त्यो हुनु पर्यो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 4853523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। मङ्सिर 21 गते हुने चुनावको तयारी अन्तिम चरणमा पुगेको छ। दलका उम्मेद्वारहरू चुनावी अभियानलाई लिएर मतदाताको घर घरमा पुगिरहेका छन्। उम्मेद्वारहरू विभिन्न आश्वासनहरू बाँड्दै र आफूलाई जिताउन अपिलका साथ मतदातालाई भेटिरहेका छन्। दाङका मतदाताहरू कस्ता उम्मेद्वारलाई छान्दैछन् त सुनौ साथी निम्बु सङ्गम घरतीले दाङबाट पठाउनु भएको आजको नागरिक आवाज।
ठिका साहँग छवि भएको व्यक्ति अनि घुसपेस नखाने आपत्ति विपत्ति आइलागेको बेलामा अनि हेर्न पर्यो। सबै विदेशी राखेका छन्। कुनै कल कारखानाको व्यवस्था गर्न पर्यो। सहुलियतमा ऋणहरू दिलाउन सक्न पर्यो।
जगत नेपाली बाटो खन्ने बाटो नेताहरूले खन्दिन्छन् के गरेका छैन। आज गर्छन् गर्छन् भन्छन् गर्दैन। गाउँठाउँ बाटो छ खन्ने अप्ठ्यारो त्यही परेको छ। फम्मा गाड्ने त्यस्तै छ। विद्युत छैन। हाम्रो नयाँ हो बस्ती, नयाँ बस्ती बसेका छ।
नेताहरूले कसैको लागि गर्छन् भनेर गर्दैन, आफ्नो स्वार्थको लागि जान्छन् ठाउँमा पुग्छन्। कुनै नेताले कसैको लागि केही गर्दैन, उम्मेदवारले गर्दैन, कसैले भन्दैन है। सबले मैले ए खर्चे फाँड्छु भन्छ माथि गएर, यो उम्मेदवारले दिन्छु भन्ने होइन। बालबच्चा पढाउनु छ, बालबच्चा पाल्नु छ, फेरि माथि गएका छोराछोरी माया लाग्छ, त्यस्तै जो छ एउटा गरिब नै लाग्छ।
होइन अमरराज भण्डारी, बाटोघाटोलाई सुविधा दियोस्, पानी यताउता होइन, बिजुली अब साँझ भयो भने बिजुली ठ्याक्कै काटिहाल्छ। अहिले 3 दिनसम्म आउँदैन पानी, त्यो पनि ध्यान गरौँ। अब बाटोलाई अब सबैलाई थाहै छ, धुलै धुलो हुन्छ, खाल्टै खाल्टा छन्। अब बर्खा लायो भने अब खोलामा गाडीहरू बगिया हुन्छन्, मान्छेहरू बगिया हुन्छन्, कस्तो छ त्यो पनि ध्यान गरौँ। त्यस्तो चाहियो प्रतिनिधि यहाँको, त्यो हुनु पर्यो।
आगामी मङ्सिर 28 गतेदेखि नेपालगञ्जमा हुन लागेको शैक्षिक महोत्सवलाई सफल बनाउन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ बाँकेले विभिन्न जिल्लाका अगुवा व्यवसायहरूसँग छलफल गरेको छ। हिजो महोत्सव तयारीकै रूपमा महासङ्घले विभिन्न जिल्लाका पुस्तक तथा स्टेसनरी व्यवसायहरूको वृहत भेला आयोजना गरेको हो। महोत्सव सफलताका लागि बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, सल्यान, प्युठान, रोल्पा, रुकुम, जाजरकोट जिल्लामा रहेका पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका प्रमुख तथा प्रतिनिधिहरूसँग भेला गरी छलफल गरिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
सरकारले 5 नम्बर प्रदेश अन्तर्गत 2 जिल्लाका स्थानीय तहमा निशुल्क इन्टरनेट सुविधा सञ्चालन गर्ने भएको छ। यो कामका लागि ठेक्का प्रक्रिया भइसकेको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो। 5 नम्बर प्रदेशका दाङ र रोल्पाका स्थानीय तहका कार्यालयमा निशुल्क इन्टरनेट सेवाको व्यवस्था गर्न लागि उहाँले बताउनुभयो। देवेन्द्र बस्नेतले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
उता रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा इन्टरनेट जडान भएको छ। 1 लाख बढीको लागतमा पहिलो पटक नगरपालिकाको कार्यालयमा इन्टरनेट जडान गरिएको हो। नगरपालिकाको कार्यालय सहित वडा नम्बर 9 र 10 को कार्यालयमा पनि इन्टरनेट जडान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो। मनिष खटकाले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु।
अर्को खबर पूर्वी रुकुमको छ। आयोडिनयुक्त नुनलाई प्रति पोका 9 रुपियाँ पर्छ, तर कान्छो जिल्ला मानिने पूर्वी रुकुममा तेब्बर मूल्यमा नुनको खरिद बिक्री भइरहेको छ। पूर्वी रुकुममा डिपो कार्यालय नहुँदा त्यहाँका बासिन्दाको बजारको आयो नुन तेब्बर मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्था छ। गणेश विकले नागरिक पश्चिमेलीमै खबर लेख्नु भएको छ।
जाजरकोटको छेडागाड नगरपालिका 13 चैते डाँडाकी 16 वर्षीय तुलसा दमाई भाइ बहिनीको पढाइका लागि कडा श्रम गर्न बाध्य हुनुहुन्छ। आफ्नो पढाइलाई थाँती राखेर भाइ बहिनीको पढाइ गर्न जुटाउन कडा परिश्रम गरिरहेको उहाँ बताउनुहुन्छ। 3 वर्ष पहिले तुलसाका बुवा बिर्खा दमाईको मानसिक रोगका कारण मृत्यु भएको थियो। त्यसपछि तुलसाले को पढ्ने धोका अधुरै रह्यो। दुःख सुखले उहाँ श्रममै खटिनु भएको थियो, तर गत फागुनमा आमाको सहारा पनि गुमाउनुभयो। आमाले अर्कैसँग विवाह गरेपछि 5 छोराछोरी मध्येकी जेठी छोरी तुलसाको काँधमा सबै जिम्मेवारी आयो। अभिभावक नभएका टुहुरा बालबालिकाको संख्या जिल्लामा धेरै भए पनि उचित संरक्षणका लागि कसैले पहल गर्न सकेका छैनन्। हेमन्त केसीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
कोहलपुर र नेपालगञ्जमा फर्सीको माग अत्यधिक बढेको छ। यहाँका होटेल होटल कटेज र उच्च घरानाका गृहिणीले ग्रामीण क्षेत्रमा पाइने फर्सीको माग गर्न थालेका हुन्। व्यावसायिक रूपमा विषादी हालेर उत्पादन गरिएको फर्सीभन्दा ग्रामीण क्षेत्रमा घरको छानो करेसाबारी र मकैबारीमा पाइने बर्खे फर्सी अत्यधिक खपत हुने गरेको हो। बर्खे फर्सीमा विषादी पनि नहुने र पकाउँदा स्वादिलो हुने हुँदा माग बढेको कोलपुर तरकारी तथा फलफुल थोक बजार अध्यक्ष छविलाल भट्टराईले जानकारी दिनुभयो। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमै खबर लेख्नु भएको छ।
पहिलो पटक हुन थालेको मिस एन्ड मिस्टर थारू प्रतियोगिताको पब्लिक च्वाइस भोटिङ शुक्रबारबाट सुरु भएको छ। भोटिङ पुस एक गतेसम्म चल्ने आयोजकले जनाएका छन्। त्यस्तै राष्ट्रिय नाचघर जमलमा मिस एन्ड मिस्टर थारूका प्रतियोगीहरू आआफ्नो प्रतिभा देखाउने कार्यक्रम रहेको आयोजक सुरेश चौधरीले बताउनुभयो। प्रतियोगितामा युवा 21 र युवती 27 गरी 48 जना सहभागी छन्। प्रतिभा प्रदर्शन र एसएमएसमा भोटिङको आधारमा टप 10 चुनिने गरिन्छ। अन्नपूर्ण पोस्टमा खबर छ।
हिजो शनिबार मात्र कैलालीका 3 स्थानमा बम फेला परे, 1 स्थानमा भने विस्फोट पनि भएको छ। त्यस्तै सल्यानमा बिना विभागीय मन्त्री टेकबहादुर बस्नेतको निवास छेउकै निर्माणाधीन घरको ढोकामा पनि बम फेला पर्यो। यस्तै नेपालगञ्जको खबरमा विस्फोटक पदार्थ, भारतबाट ल्याइएका विस्फोटक पदार्थ मध्य र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुर्याइएको आशंकामा प्रहरीले नेपालगञ्जको रूपैडिया नाकामा कडाई गरेको छ। नाकामा नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीलाई सामान खोतलेर हेर्न निर्देशन दिएपछि कडाई गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
पश्चिम डायरीमा अब नागरिक मत। आजको नागरिक मतमा हाम्रो प्रश्न छ, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तपाईँको मत हाम्रो कि राम्रो उम्मेद्वारलाई? सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 बाँके गाउँका सावित्री सुवेदीको विचार।
मैले त राम्रोलाई दिन्छु, मैले हाम्रोलाई दिन्न, किनभने त्यो राम्रो काम गरे त्यो राम्रो नै हाम्रो हुन्छ, तर हाम्रो भनेर सधैँ राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यो कारणले मैले भोट चाहिँ राम्रोलाई नै दिन्छु। हामीले पहिले राम्रो भनेर चुनिसकेपछि पक्कै राम्रो हुन्छ। राम्रोले राम्रो काम गर्ला, राम्रो किन भयो त राम्रो काम गरेर राम्रो भयो, त्यसैलाई नै मैले भोट दिन्छु। त्यसले पहिला त विकासका काम गर्नुपर्छ र मेरो र तेरो भन्ने भावना लिनु हुँदैन। प्रत्येक टोल टोल प्रत्येक वडा वडामा गएर नागरिकका समस्या र नागरिकका विकासका कामहरू गर्नुपर्छ। त्यो भएको हुनाले हाम्रो भनेको के हो तर राम्रो भनेको सबैको राम्रो हो। समाजको लागि आँखाको नानी हुनुपर्छ, किनभने यो व्यक्तिले जहिले पनि समाजको लागि राम्रो काम गरेको छ, समाजको लागि त्याग गरेको छ। यो व्यक्तिलाई नै भोट दिनुपर्छ। यो व्यक्ति राम्रो हो भनेर समाजले भन्छ, त्यही व्यक्ति राम्रो हुन्छ, त्यसैलाई भोट दिनुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दियामा एमाले नेता वामदेव गौतमका वर्षौंदेखिका मतदाता असन्तुष्ट। काङ्ग्रेसका सिंचाई मन्त्री सञ्जय गौतमको टक्कर, बबई कटान नियन्त्रण मुख्य मुद्दा।
निर्वाचनलाई लक्षित गरी बाँकेमा सिमानाका 4 दिन बन्दको तयारी। प्रदेश नम्बर 7 सुरक्षाका लागि पहिलो पटक कुकुर परिचालन।
कञ्चनपुरमा बौद्धिक उम्मेद्वार बीच कडा प्रतिस्पर्धा। सुर्खेतमा बहालवाला राज्य मन्त्री र माओवादी पूर्व कमाण्डर बीच टक्कर।
र निर्वाचनको दोहोरो थ्रेटमा बर्दियाका वन्यजन्तु, मुगुमा भाइरल ज्वरोको प्रकोप, 18 जनाको ज्यान।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र मतुला बिदा हुन्छौँ। आज मङ्सिर 17 आइतबार, December 3 अन्तर्राष्ट्रिय अपाङ्ग दिवस। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।